एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी, प्रस्तुता माधवी कर्ण।
नमस्कार, विविध विचारको मदानी नेपाल चौतारीमा स्वागत छ। नेपाल चौतारी अहिले ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालको सहकार्यमा देशैभरिको स्थानीय रेडियो स्टेशनहरू, एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np र एन्टेना फाउन्डेसन नेपालको फेसबुक पेज एन्टेना एफएनका साथै हाम्रो पात्रो मोबाइल एपबाट एकैसाथ प्रत्यक्ष प्रसारण भइरहेको छ। आजको नेपाल चौतारीलाई साङ्केतिक भाषामा उल्था गर्दै हुनुहुन्छ स्मृति योगीजीले। नेपाल चौतारीमा सदा झैँ आज पनि तपाईँ सहभागी भई आजको विषयमा आफ्नो विचार प्रतिक्रिया तथा आजका अतिथिलाई चाहिँ प्रश्न सोध्न सक्नुहुन्छ। हामीलाई फोन गर्नका लागि एनटिसी प्रयोगकर्ताले 1660013567 र एनसेल प्रयोगकर्ताले 9801575008 फोन गर्न सक्नुहुन्छ। साथै तपाईँ फेसबुक मार्फत हाम्रो कार्यक्रम हेर्दै सुन्दै गरिरहनु भएको छ भने तपाईँ आफ्नो विचार प्रतिक्रिया कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ र त्यसै गरी तपाईँ हाम्रो पात्रोबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने त्यहीँ पनि तपाईँ आफ्नो विचार जिज्ञासाहरू लेख्न सक्नुहुन्छ। हामी तपाईँको प्रश्न जिज्ञासाहरू कार्यक्रममा समावेश गर्ने कोसिस गर्नेछौँ।
लैङ्गिक विभेद र असमानता विरुद्ध नागरिक खबरदारी।
कुनै पनि फेस्टिभल चाहिँ महिला मैत्री छैनन् नि, घरभित्रको काम महिलाको हो भन्ने एक प्रकारको स्टिग्मा हुन्छ नि, त्यो चाहिँ हाम्रो समाजमा छ।
जहिले पनि यौनिकता लैङ्गिक अल्पसंख्यकलाई दिने अधिकारहरूको कुरामा सरकार चाहिँ नेगेटिभ हो कि किन हो, तर उहाँहरूले छुटाइराख्नु भएको छ।
महामारी नियन्त्रणका लागि विज्ञ र राज्यका जिम्मेवार निकाय बीच संवाद।
ट्रेस र आइसोलेटमा त हामी असाध्यै नै राम्रोसँग चुक्यौँ, गरेकै छैनौँ अहिलेसम्म। हामीले कन्ट्याक्ट ट्रेसिङ जसरी हुनु पर्थ्यो,
अनि आफ्नो स्वास्थ्यको बारेमा ध्यान नदिने, अनि म मन परि गर्छु अनि सरकारले ठिक गर्नुपर्छ भन्ने पनि तर्क हुन्छ।
विविध विचारको मदानी नेपाल चौतारी।
हामीले आजसम्म त्यो समावेशिताको हिसाबले जति उपलब्धि प्राप्त गरेका छौँ, उपलब्धिको पाटोलाई हामीले देख्दै नदेखेर अँध्यारो पाटो मात्र हेर्नु चाहिँ हुँदैन।
प्रसारण सहकार्य ब्रडकास्टिङ एसोसिएसन अफ नेपाल बान।
हजुर, तपाईँ एन्टेना फाउन्डेसन नेपालको कार्यक्रम नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा प्रत्येक आइतबार हामी कोरोना संक्रमणले विभिन्न ग्रुप, विभिन्न समुदाय, विभिन्न वर्गका खास गरी महिलाहरूलाई कसरी प्रभाव पारिरहेको छ भन्ने बारेमा कुराकानी गर्छौँ। यसै क्रममा चाहिँ आजको नेपाल चौतारीमा हामीले रोजेको विषय, छलफलको विषय भनेको कोरोना संक्रमणले किशोर किशोरीलाई कस्तो प्रभाव पारिरहेको छ भन्ने बारेमा आज हामी केन्द्रित भएर छलफल गर्छौँ र यस्ता प्रभाव कम गर्नका लागि राज्यले के गर्यो, के गर्नु पर्थ्यो र अब के हुन्छ त, प्रभावबाट निकाल्नका लागि किशोर किशोरीको लागि अब के गर्ने त भन्ने बारेमा चाहिँ हामी विशेष केन्द्रित भएर कुरा गर्छौँ। यसबारेमा तपाईँका सल्लाह, सुझाव वा तपाईँका प्रश्न जिज्ञासाहरू छन् भने अघि भनिएका नम्बरहरूमा चाहिँ तपाईँले फोन गरेर हामीलाई भन्न सक्नुहुन्छ, टिपाउन सक्नुहुन्छ। यस विषयमा छलफल गर्नका लागि मसँग आज कार्यक्रममा अतिथि हुनुहुन्छ अधिकार कर्मी तथा सिविन नेपाल नामक संस्थामा कार्यरत कृष्ण तामाङ।
हजुर, नमस्कार।
हजुर कृष्णजी, नेपाल चौतारीमा स्वागत छ।
धन्यवाद।
हजुर, अनि आज भोलि केमा व्यस्त हुनुहुन्छ तपाईँ?
अब त्यही मेरो रेगुलर कामै हो, सामाजिक क्षेत्रमा लागिपर्ने हो। अब हाम्रो रेगुलर किशोरीहरूसँग चाहिँ विभिन्न कार्यक्रमहरू भइरहेछ किशोरहरूसँग, र यो एडभोकेसीको कुराहरूमा स्थानीय तहसँग कार्यक्रमहरू भइरहेछ। सँगसँगै सिविनले चाहिँ सुरुवाती कालदेखि नै सडक बालबालिकासँग काम गर्दै आएको हुनाले हामी सडकसँग सम्बन्धित स्ट्रिट कनेक्टेड चिल्ड्रेन भन्छ, अहिले त अब सडक बालबालिका भनेर ठ्याक्कै भन्न मिल्दैन, स्ट्रिट कनेक्टेड चिल्ड्रेनको फ्यामिलीहरूसँग पनि हामी काम गर्दैछौँ।
हजुर,
यसरी चलिरहेछ आजभोलि।
हजुर, अनि आज हामी कोरोना संक्रमणले चाहिँ खास किशोर किशोरीलाई कसरी प्रभाव पार्यो भन्ने विषयमा कुराकानी गर्दैछौँ होइन. मलाई पहिले जान्न मन लागेको चाहिँ तपाईँ यही क्षेत्रमा काम गर्दै हुनुहुन्छ, अझ किशोर किशोरीको चाहिँ अधिकारका विषयमा एडभोकेसी गर्नुहुन्छ तपाईँ, वकालत गर्नुहुन्छ होइन. कोरोना संक्रमणले चाहिँ खास किशोर किशोरीहरूलाई चाहिँ के कुरामा चाहिँ प्रभाव पार्यो, यसको प्रभाव किशोर किशोरीमा कस्तो रह्यो भन्नेबाट कुराकानी सुरु गरौँ न.
हुन्छ, अब हजुरले भन्नुभएको चाहिँ हाम्रो यो कोभिड 19 यो कोरोनाको महामारीले चाहिँ किशोर किशोरी अथवा युवाहरूलाई चाहिँ पछिल्लो समय अलिकति एउटा चाहिँ के अरे मेन्टली जुन स्वास्थ्यको कुरा छ त्यसमा अलिकति असर परेको छ धेरै नै. अब त्यो सँगसँगै पछिल्लो समयको इस्युहरू चुनौतीहरू भनेको चाहिँ किशोरीहरूलाई हेल्थ एन्ड हाइजिनको इस्युहरू, माथ हाइजिन किट्सहरू, डिग्नेटी किट्सहरू चाहिँ उहाँहरूले नपाउनु भएको इस्युहरू पनि एकदमै धेरै आइरहनु भएको छ, उहाँहरूले भनिरहनु भएको छ. सँगसँगै अब यो कोरोनाको कारणले विभिन्न अब स्कुल जानेहरू साथीहरू स्कुल बन्द भयो, क्याम्पस बन्द भयो, जागिरको पनि धरा भयो, त्यो हिसाबले उहाँहरूलाई मेन्टली असर पनि प्लस अब यो विभिन्न कुरा अर्ली चाइल्ड म्यारिजको इस्युहरू भयो, यो युथहरू चाहिँ डिप्रेसनमा जाने कुराहरू होइन, यस्तै यस्ता विषयहरूमा चाहिँ एकदमै धेरै पछिल्लो समय चाहिँ आएको छ यस्तो यस्तो कुराहरू विषयहरू यो कोरोनाको कारणले.
हजुर, खास जस्तो यस्तो प्रभावहरू छ नि, जस्ट पहिलो कुरा त किशोर किशोरीहरूलाई चाहिँ शिक्षामा एकदमै ठुलो प्रभाव पर्यो किनभने लामो समयदेखि विद्यालय स्कुलहरू कलेजहरू बन्द भए होइन, अनि त्यसले गर्दाखेरि मानसिक समस्या पनि भयो र साथसाथै विभिन्न सुरक्षाका चुनौतीहरू पनि यस बिचमा चाहिँ आए होइन. अब यसको प्रभाव चाहिँ उहाँहरूको जिन्दगीमा चाहिँ कस्तो खालको पर्छ जस्तो लाग्छ यहाँलाई चाहिँ, यसको प्रभाव दूरगामी प्रभाव तपाईँले देख्दाखेरि चाहिँ?
अब यसको दूरगामी प्रभाव चाहिँ एकदमै खतरा छ. हेर्नुहोस् कस्तो छ भन्दाखेरि उहाँहरू चाहिँ तपाईँको शिक्षा कन्टिन्यू एजुकेसन कन्टिन्यू नभएपछि जागिर केही न केहीमा अल्झिएको साथीहरू चाहिँ त्यसमा कन्टिन्यू नभएपछि एउटा भनेको युवा र यो युथ अथवा यो एडोलेसेन्टहरू भनेको चाहिँ विचारको रेन्ज हो न, उनीहरू आफआफू बिच बाहेक अरू कसैसँग चाहिँ कुरा सेयर गर्ने मिल्ने कुरा हुँदैन. जस्तै अभिभावकको हिसाबले अभिभावकले जहिले पनि यसो भाइ भनेर गाली गर्ने अलिकति चाहिँ उसमा ठगानमा राख्नुपर्छ भन्ने खालको हुन्छ. अब बाहिर सोसाइटीमा त्यही खालको चाहिँ कन्डिसनहरू छ, त्यसले गर्दाखेरि उहाँहरूलाई चाहिँ पछिल्लो यो कोभिड 19 बेलामा यति धेरै चुनौतीहरू आइपुग्यो कि अब मेन्टली फिजिकल्ली होइन धेरै कुराहरू आइपुग्यो. यसले चाहिँ के हुन्छ र भन्दाखेरि अब असर यसरी यस्तो खालको च्यानलहरूमा असर परेको छ कि अब अहिलेको टेक्नोलोजीको युज अब फेसबुक मार्फत जति पनि वाट्सएपहरू यो इन्स्टाग्राम मार्फत उहाँहरू चाहिँ बाहिर निस्किनु भयो आफ्नो कुरा राख्ने अथवा गफ गर्ने अब अपोजिट रियाक्सनहरू एकले अर्का बिच चाहिँ होइन गफहरू गर्ने भेटघाट हुने किनभने अब काम भएन त्यो खालको हुँदाहुँदै हाम्रोमा चाहिँ नेपालको कन्टेक्समा के छ भने एसआरएफआरको सेक्सुअल रिप्रोडक्टिभ हेल्थको चाहिँ प्रोग्रामहरू नै एकदमै कम छ, न गभर्मेन्टले यसलाई फोकस गरेको छ न अरू कसैले पनि गरेको छ. त्यो हिसाबले उनीहरूले यो कन्सेप्ट सेक्सहरू गरेपछि चाहिँ उहाँहरू बिच अब एक लेभलको त्यो खालको रिलेसनहरू भएपछि चाहिँ बिहेनै गर्नुपर्ने भन्ने हिसाबले हिँड्ने भएपछि अर्ली म्यारिज अर्ली चाइल्ड म्यारिजको इस्युहरू आयो, यसले गर्दाखेरि भोलिको दिनहरूमा चाहिँ उहाँहरूलाई एकदमै जटिल समस्याहरू थपिँदै जानेवाला छ. अब सँगसँगै यही समयमा कति साथीहरूले चाहिँ विभिन्न चाहिँ माध्यमहरूबाट चाहिँ अनलाइन सेफ्टीहरू चाहिँ बारेमा थाहा नभएर चाहिँ उहाँहरू अलिकति समस्यामा पनि पर्नुभयो होला, विभिन्न चाहिँ के अरे यो के अरे पर्सनल सेफ्टीको कुराहरू चाहिँ नभएको कारणले उहाँहरूलाई हुन्छ नि अब यो लकडाउनको बेला उहाँहरूले गरेको कार्यहरूले त्यही भोलिका दिनहरूसम्म कसैले टर्चर दिन सक्ने हुनसक्छ, कसैले मेन्टली प्रेसरहरू दिन कामहरू हुनसक्छ, यसले चाहिँ उहाँहरूको डिप्रेसनहरू हुनसक्छ. अब 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 सरकारले चाहिँ स्कुलहरू खोल्दैछन्, क्याम्पसहरू चलाउँदै हुनुहुन्छ भने अब कन्टिन्यू स्कुलहरूमा क्याम्पसहरूमा अथवा जागिरहरूमा जसरी जहाँ जाँदाखेरि पनि उहाँहरूलाई यो डिप्रेसन चाहिँ हुने भयो
क्या. हजुर कृष्णजी, हामी यही विषयमा अझै पनि चाहिँ गहन छलफल गर्छौँ. हामीसँग चाहिँ कार्यक्रममा कैलालीबाट अमर बम चाहिँ आउनुभएको छ, हामी उहाँको प्रश्न जिज्ञासा के छ लिइहालौँ है त. हजुर अमरजी.
हस् नमस्कार म्याम।
हजुर नमस्ते, नेपाल चौतारीमा स्वागत छ, तपाईँको विचार प्रश्न के छ भन्नुहोस्।
हजुर अतिथिज्यूलाई पनि नमस्कार। अनि यो जो आजको विषयमा किशोर किशोरीहरूलाई कोरोनाले के कसरी प्रभाव पारेको भन्ने विषयमा चाहिँ यो के भन्न चाहे भने अब हाम्रो नेपालीको बानी प्रायः जसो कस्तो देखियो भनेपछि भोगेपछि मात्रै चेत्ने बानी पनि देखियो। अनि चाहिँ कतिपय ठाउँमा अब यो मास्क लगाऊ यो गर त्यो गर भनेर चाहिँ नै भनिरहँदा पनि त्यसलाई अलिकति झ्याउ माने जस्तो गर्ने बोझ माने जस्तो गर्ने अनि त्यस्तो त नि स्वभाव पनि छ। तर मैले के चाहिँ भन्न खोजेँ भने जस्तै दक्षिणको युरोप र अमेरिकाको तुलनामा दक्षिण कोरियाले धेरै हदसम्म कोरोनालाई नियन्त्रण गरेको देखिन्छ। अनि लगभग जापानले पनि अब युरोप र अमेरिकाको तुलनामा केही मात्रामा नियन्त्रण गरेको देखिन्छ। त्यो दक्षिण कोरिया र जापान तिनीहरूले कुन चाहिँ प्रविधि प्रयोग गरे के तरिकाहरू प्रयोग गरेर कसरी तिनीहरूले चाहिँ कोरोनालाई युरोप र अमेरिकाको तुलनामा बढी नियन्त्रण गर्न सफल भयो त्यहाँबाट तिनीहरूबाट सिकेर भए पनि हामीले चाहिँ यो नेपालमा कोरोनाको प्रभावलाई कमभन्दा कम गर्ने र नियन्त्रण गर्दै लैजाने प्रविधिहरू सिकेर त्यो अप्नाउन सकेमा हुन्थ्यो होला कि भन्ने एउटा।
हजुर अमर अमरजी धन्यवाद तपाईँको विचारका लागि। हामी यस विषयमा छुट्टै फेरि अर्को कार्यक्रम पनि गर्छौँ। कृष्णजी हामी अघिकै कुरामा पनि छलफल गर्दै पनि थियौँ र उहाँको कुराबाट अमरजीको कुरालाई अलिकति लिने हो भने चाहिँ मास्क सेनिटाइजर लगाउने कुराहरूमा चाहिँ त्यति धेरै जति धेरै गरिनु पर्थ्यो त्यति चाहिँ युवा वर्गमा वा किशोर किशोरीहरूमा नगरिएको हो कि भन्ने चाहिँ मैले उहाँको भाव बुझेँ होइन। उहाँको विचार सँगसँगै म तपाईँलाई केही हामीले चाहिँ केही युवाहरूको विचारहरू कोरोना संक्रमणले कसरी प्रभाव पारेको छ भनेर लिएका थियौँ त्यो सुनाउँछु। त्यो सुनाऊ, त्यसपछि हामी कुराकानीलाई अगाडि बढाउला।
आदित्य मुर्तेल, म चाहिँ गुलरिया बर्दियाबाट किशोर किशोरी सञ्जालको अध्यक्ष। लकडाउनको समयमा पहिलो असर भनेको हाम्रो पढाइमा पर्यो, गलत सूचना प्रवाह अनि नजिकै भएको क्वारेन्टिनमा फोहोरको अव्यवस्था अव्यवस्थापन यस्तै समस्याहरू।
मेरो नाम चाहिँ स्वस्तिका बखरेल, म समग्र राष्ट्रिय किशोरी सञ्जालको चाहिँ केन्द्रीय सदस्य भएर म अहिले कार्यरत छु। किशोरीको दृश्यले हेर्नु पर्दाखेरि चाहिँ हामी महिनावारी भएको बेलामा चाहिँ जुन प्याड किनेर ल्याउँछौँ नि त्यो प्याड चाहिँ हामीलाई भएन, महिनावारी भएको बेला समस्या पर्यो। अनि किशोरीहरूलाई चाहिँ एउटा मानसिक तनाव पनि भयो क्या, किशोर किशोरीहरूलाई चाहिँ अब ला के हुने हो मरिन्छ कि क्या जस्तो मानसिक तनाव पनि भयो, उनीहरूलाई टर्चर पनि भयो एक किसिमको।
म नेपाल व्यक्ति होइन, अनि हामीलाई बाटोमा हिँड्न पनि डर लाग्छ म्याम। अहिले बाटोमा गयो भने कतै के हुने हो कि मर्ने हो कि भन्ने डर पनि छ।
सम्पूर्णलाई नमस्कार, म सबनम मल्ल राष्ट्रिय किशोरी सञ्जालको सदस्य। इन्टरनेट अभियोगहरू पनि भयो कतिपय होइन, कतिपय बाल विवाहहरू भए अनि त्यस पछाडि बेरोजगारीले गर्दा धेरै मान्छेहरू डिप्रेसनमा गएर आत्महत्या पनि गर्नुभयो।
म पनि किशोरी समूहको यता लाहान सिराको चाहिँ म आफै फिल गरेछु यो लकडाउनले, मेरो आफै बिहे हुन आँटेको थियो तर म हुन दिइनँ आफ्नै। हामी घर बसै भयौँ है, अब गाउँ समाजको मान्छेले भन्छन् अब छोरी ठुलो भयो किन राखेको भनेर, अनि बिहे गर्दिन आँट्नु भएको थियो आमा बुवाले चाहिँ।
मरन्जी चौधरी कैलालीतिर त्यो इन्टरनेटमा त्यो गेममा झुन्डी राख्ने पब्जी खेल्ने फेसबुकमा टिकटक बनाउने यस्तै लकडाउनले चाहिँ बढी व्यस्त देखियो अनि कम उमेरमा विवाह पनि धेरै नै देखियो भन्नु पर्यो। यो लकडाउनले गर्दा अस्पतालमा राम्रो उपचार व्यवस्था भएन र समयमा उपचार नपाएर आवश्यकता अनुसारको उपचार नपाएर मृत्यु भएको पनि पाइयो अनि एम्बुलेन्स पनि नपाइने, डाक्टरहरू व्यवस्था गर्ने अनि बजारमा सामान लिन जान आउँदा गाह्रो हुने।
भावना रेग्मी, हामीहरू महिनावारी हुँदा चाहिँ अलि प्याडको आवश्यक प्रयोग पाइएन, स्कुल पनि जान पाइएन। त्यस्तै यो लकडाउनले चाहिँ धेरै प्रभाव किशोर किशोरलाई पार्यो, किनभने सानै उमेरमा धेरै अलि स्कुल बन्द भएको कारणले बिहे गरे धेरैले, एटमा पनि बिहे गरे, एट नाइन टेन सबैले बिहे गरे अहिले पढ्नेसँगै।
हजुर कृष्णजी, यी त केही प्रतिनिधि आवाजहरू सुनाए होइन, यसबाट हामीलाई यी आवाजहरूलाई नै हामीले राम्रोसँग ध्यान दिएर सुन्दाखेरि चाहिँ कस्तो देखिन्छ भने एउटा कुरा त शिक्षामा असर पर्यो, अर्को त्यसले गर्दा मानसिक प्रभाव पर्यो, त्यसपछि गएर इन्टरनेट सुरक्षाको बारेमा थाहा नपाएर चाहिँ त्यसले गर्दाखेरि त्यसको दुरुपयोग भयो होइन, किनभने हाम्रो स्कुलहरू बन्द भएपछि वैकल्पिक शिक्षाको लागि अनलाइन क्लासेसहरू थियो त्यसको चाहिँ दुरुपयोग भएको सुनिन्छ होइन। अनि त्यस्तै गरेर स्वास्थ्यमा चाहिँ असर परेको छ भने अर्को चाहिँ भ्रम पनि जस्तो कोठाबाट बाहिर निस्किने बित्तिकै कोभिड हुन्छ कि भन्ने भ्रम पनि किशोरावस्थाको किशोर किशोरीहरूलाई पनि धेरै थियो भने अर्को किशोरीहरूलाई भएको सबैभन्दा ठुलो समस्या चाहिँ प्रत्येक महिना हुने महिनावारीको बेलामा चाहिँ प्याड किन्ने ठाउँ पनि नभएको प्याडको व्यवस्थापन नभएको उपलब्धता नभएको र साथसाथै राहतमा चाहिँ प्याड नहुँदाखेरि चाहिँ समस्याहरू भएको खालको समस्याहरू हामीले सुन्यौँ होइन अब यसका अघि हामीले कुरा गर्दैथ्यौँ यसको प्रभावहरू चाहिँ कसरी परिरहेको छ उहाँहरूको जिन्दगीमा अब यसलाई कसरी कम गर्ने
अब त्यही त अब यसको यस्तो यस्तो धेरै यो यो त अब तपाईँले भने जस्तो प्रतिनिधि पात्रहरू मात्रै हुन् तर एकदमै धेरै ठुल्ठुलो केसहरू जस्तो अब सुसाइडको कुरा आयो सुसाइडमा त अब नेपाल टप टेनभित्रै छिरिसक्यो होइन युथ युथहरूले सुसाइड गर्ने किशोरीहरूले सुसाइड गर्ने इस्युमा अब यो अनलाइन सेफ्टीको कुराहरू यो जुन कुराहरू चाहिँ हेल्थ एन्ड रिप्रोडक्टिभको चाहिँ हाम्रो क्लासहरू नै कम हुने भए भएर यो यो कुराहरूलाई पनि उहाँहरूले राम्रोसँग बुझ्नलाई गाह्रो छ किनभने अब उहाँहरूको कुरा सुन्दाखेरि उहाँहरू भनेको चाहिँ एउटा युथहरू भनेर चाहिँ मिडियम माध्यम बिचको बिचको पर्ने भयो कि अनि त्यो हिसाबले ठुल्ठुलो मान्छेहरूले अथवा छरछिमेकीले बाबा आमाले जे भन्नु त्यसलाई नै हो भने जस्तो अनि कति कुराहरू चाहिँ आफैले पनि होइन मैले पनि सिक्नुपर्छ मैले पनि हेर्नुपर्छ भने जस्तो यसले गर्दाखेरि चाहिँ उहाँहरूलाई धेरै असरहरू चाहिँ पर्दै जान्छ जस्तै अब मेन्टली अघि मैले भने नि मेन्टली असरहरू चाहिँ सानो के अरे यो के अरे मनोरोगको समस्याहरू चाहिँ धेरै आउन सक्छ है किनभने यो पछिल्लो समय घरमा बस्दा बस्दा तपाईँ हामी जस्तो ठुल्ठुलो मान्छेहरू अथवा एउटा उमेर पुगेको मान्छेहरू नै यो कोभिडले गर्दा घरमा बसी बसी चाहिँ विभिन्न समस्या चाहिँ यताउति गर्दाखेरि आफ्नो दिमागलाई अथवा मेन्टली चाहिँ फ्रेस हुन नसकेर त कति समस्याहरू आएको छन् होइन त्यो समस्या अब एउटा परिवारमा के हुन सक्छ त अब आफ्नो बाउको समस्या अथवा बाउले कुरा नबुझेर आमाले कुरा नबुझेर बुवा आमाको झगडा हुँदाखेरि छोराछोरीलाई पिर्ने ओर्ने मेन्टली टर्चर दिने कामहरू त रेगुलर यो बिचमा धेरै धेरै भयो अब जेन्डर बेस्ड भाइलेन्सको इस्युहरू पनि एकदमै धेरै आयो अब यसले चाहिँ कस्तो खालको असर पर्छ भन्दाखेरि मैले पहिल्यैदेखि अघि पनि तपाईँहरूलाई भने मैले अब यसले अलि लामै समय जान्छ यो चाहिँ हाम्रो के अरे लास्ट टाइम मैले एउटा डक्टर अरुणको शान्ति पाल अस्पतालको उहाँको एउटा इन्टरभ्यू पनि हेरेको थियो भूकम्पको भन्दा भयङ्कर चाहिँ यो कोभिड 19ले चाहिँ मेन्टल असरहरू चाहिँ यो पारेको छ बालबालिका प्लस किशोरीहरू युथहरूमा भन्ने कुराहरू छ अब यसलाई चाहिँ अब न्यूनीकरण गर्नलाई चाहिँ पहिलो कुरा हामी जस्तो सङ्घ संस्थाहरू अथवा लोकल स्थानीय सरकारहरूले रेगुलर काउन्सिलिङ गर्ने युथहरूलाई भेटघाट गर्ने युथहरूसँग विभिन्न कार्यक्रमहरू गर्ने गर्नुपर्ने हुन्छ अब हामी भन्दा नि यसको मुख्य जिम्मेवारी त राज्य नै हो सबै जिम्मा ठुलो जिम्मा लिनुपर्ने त राज्य नै हो राज्यले नै जिम्मा लिनुपर्छ अब यसको लागि राज्यले यो ड्युरिङ कोभिडको टाइममा पनि कुनै पनि त्यस्तो युथ फोकस कार्यक्रमहरू लिएर आउनु भएन किनभने अहिले उहाँहरूले भए जस्तै बाहिर निस्क्यो कि अब यो केही न केही हुन्छ है कोरोनाले खाइजान्छ अथवा एकदमै ठुलो भयङ्कर समस्या आउँछ भन्ने हिसाबले प्रचार प्रसार भइयो तपाईँ हामीमा पनि त्यो अलिकति यो नयाँ किसिमको चाहिँ महामारी भए भएर हामीलाई पनि त्यस्तो भइयो त्यो हिसाबले गर्दाखेरि झन् खतरा चाहिँ उहाँहरूले ओहो यो त एकदमै खतरा रहेछ क्या भने मेन्टल प्रेसरहरू हुनुभयो त्यसमाथि न सरकारले न कुनै पनि सङ्घ संस्थाले न कसैले न स्थानीय तहले कुनै पनि कार्यक्रमहरू कुनै पनि इन्टरेक्सनहरू एकदमै पछि मात्र गर्न सुरु गर्यो त्यो पनि एनजिओहरूले होइन अब भेटेर त होइन यसै जुमहरूबाट यसरी नै विभिन्न चाहिँ भिडियो कन्फरेन्सहरू अब अडियो कन्फरेन्सहरू मार्फतबाट चाहिँ उहाँहरूको इस्युहरू कुराहरू हामीले बुझ्न खोज्ने काउन्सिलिङ गर्न खोज्ने खालको कार्यक्रमहरू पछिल्लो समय थोरै थोरै हुँदैछ तर अब यो सम्पूर्ण कुराहरू चाहिँ नेपाल सरकारले नै लिनु पर्यो नि त सरकारले नै जिम्मा लिनु पर्यो
हजुर कृष्णजी हामी कसरी यसलाई न्यूनीकरण गर्ने र राज्यले के गर्ने भन्ने बारे एकछिनपछि आउँछौ होइन मलाई अलिकति यहाँनिर बुझ्न मन लागेको चाहिँ जस्तो खास अब किशोरीको कुरा गर्दाखेरि चाहिँ यो लकडाउनको अवधि वा कोरोना संक्रमणका कारणले भएका ठुला साना जुन लकडाउन बन्दाबन्दी भए यो बेलामा चाहिँ के किशोरीहरूको चाहिँ सुरक्षा चाहिँ चुनौतीपूर्ण भयो त किनभने बालविवाहका कुराहरूदेखि लिएर हिंसाका कुराहरू पनि हामीले सुन्यौँ हेऱ्यौँ पनि समाचारहरूमा भने तपाईँको मूल्याङ्कन रेखाङ्कनमा चाहिँ के यो समय किशोरीहरूको लागि खास कतिको चाहिँ चुनौतीपूर्ण भयो सुरक्षाको हिसाबले, किशोरी सुरक्षाको हिसाबले?
हो, सुरक्षाको हिसाबले अब तपाईँ हामीले सुन्दै पनि आएको छौँ, दिनदिनै न्युज पत्रिकाहरूमा अब आइ पनि रहेको छौँ, एकदमै जटिल जटिल छ उहाँहरूको होइन, उहाँहरूलाई अब भनौँ न अब स्वास्थ्यको हिसाबले पनि एकदमै शारीरिक तथा मानसिक रूपमा किशोरीहरूलाई फोकस त किशोरीहरूलाई शारीरिक तथा मानसिक रूपमा एकदमै धेरै समस्याहरू आइपरेको छ, जस्तै अब भनिहाल्नु भने मेन्सुरेसनको पिरियडमा होइन एउटा सेनिटरी प्याड चाहिँ कसैले उपलब्ध गर्न सकेन, पसलहरू छ्यात बन्द होइन, न सरकारले त्यसो व्यवस्था गरे व्यवस्था गरेका छ, न कुनै कोही व्यक्तिहरूले कहीँबाट व्यवस्था गरेका छ, त्यो हिसाबले एउटा फिजिकल्ली तपाईँलाई चाहिँ त्यो खालको सेनिटरी प्याडको उपलब्ध नभएर चाहिँ समस्या त भइगयो। अर्को मेन्टली किशोरीहरूमा चाहिँ केसम्म पर्न गयो भन्दाखेरि भनिहालेँ नि अब घरमा बसिसकेपछि, किनभने अहिलेको पछिल्लो समयको नेपालको ट्रेन्ड हेर्ने हो भने प्रायः किशोर किशोरीहरू गाउँबाट सहर छिरेकै हुन्छ। एक्जाम्पल तपाईँको चाहिँ कुनै एउटा जिल्लाको गाउँको छ भने सदरमुकाम आएर पढेको हुनुहुन्छ, उहाँहरू पढ्न बसेको हुनुहुन्छ, अनि त्यहीँबाट विभिन्न सङ्घ संस्थाको विभिन्न नेटवर्कहरूमा विभिन्न चाइल्ड क्लब नेटवर्क किशोरी सञ्जालहरूमा उहाँहरू छिर्नु भएको हुन्छ, र अब उहाँहरू त्यहाँबाट फर्केर लकडाउनपछि घरमा जानु पर्यो, घरमा जाँदाखेरि के हुने भयो, तपाईँको एउटा सेनिटरी प्याडको समस्या हुने भयो, पसल नहुने भयो, के नहुने भयो, किन्न पनि नसकिने भयो, अब त्यो बेला किन्न सकिने वातावरण पनि थिएन। त्यो सँगसँगै एउटा त यो चाइल्ड म्यारेजको इस्युहरू होइन, चाइल्ड म्यारेजको अब बुवा आमाले दाजुभाइले फोकस गर्ने भयो।
कृष्णजी अलिकति सोधिहालौँ म यसमा, के लकडाउनको अवधिमा बाल विवाह साँच्चै बढेको हो त?
लकडाउनको अवधिमा बाल विवाह बढेकै हो, अब देखाउँछ नै होइन, तपाईँको बाल विवाह भनेको घरबाट फोकस गरेर भन्दाखेरि पनि साथी साथीको लभ म्यारेज, अर्ली लभ म्यारेज भनौँ न, अर्ली लभ म्यारेज प्लस अर्ली म्यारेज होइन, यसरी किनभने पहिला जस्तो त्यो घरबाट फोकसै गर्ने छ छैन, एकदमै कम न्युजहरू चाहिँ त्यसरी आइरहेको, तर अर्ली अर्ली म्यारेजहरू चाहिँ गाउँमा अब तपाईँको भनौँमा अब बाहिर निस्किन्छ, अब केही काम नभए चाहिँ गाई बस्तु चराउन निस्किन्छ होइन, त्यो बेला अरू सबैजना निस्किन्छ, त्यतिखेर चाहिँ अब एकले अर्कालाई अट्र्याक्सनको कुराहरू हुनसक्छ होइन, अब अनसेफ सेक्सहरू हुनसक्छ, त्यसले गर्दाखेरि चाहिँ हाम्रो नेपालको कन्टेक्समा के छ भने एकचोटि चाहिँ यो सेक्सुअल एक्टिभिटिजहरू भइसकेपछि चाहिँ अब बर्बादै भयो भन्ने खालको, किनभने हामीले न हाम्रो प्यारेन्टिङले सिकाएको छ न हाम्रो स्कुलले सिकाएको छ, यस्तो खालको इस्युहरू कुराहरूलाई कहिले पनि माथि उजागर गरेर चाहिँ अगाडि बढाएन नि त, त्यो हिसाबले गर्दाखेरि पनि उहाँहरू अब चाहिँ बिहे नै गर्नुपर्छ है, हामी त बस्नै पर्छौँ भन्ने खालको इस्युहरू धेरै भएको भएर चाहिँ त्यस खालको चाहिँ कन्सेप्टहरू युथमा त्यो खालको चाहिँ किशोरीहरूमा त्यो खालको चाहिँ कन्सेप्टहरू भएको भएर उहाँहरूले अर्ली म्यारेजहरू पनि एकदमै धेरै भएको छ होइन, यो बिचमा होइन, यो हामीले यसो न्युजमा नआए पनि साथी साथीहरू बिच होइन, यो समग्र राष्ट्रिय किशोरी सञ्जाल मार्फत चाहिँ विभिन्न कुराहरू आएको छ होइन, अघि त्यो बहिनीहरूले पनि त्यहाँ आफ्नो कुराहरू राख्नुभयो, यस्तो यस्तो इस्युहरू आएको, अब सँगसँगै अब पढाइको कुराहरूमा होइन, कतिको घरमा इन्टरनेट नहुनसक्छ गाउँ गाउँमा, त्यसले गर्दाखेरि नि पढाइ बिग्रिने पो हो कि भन्ने खालको पनि उहाँहरूलाई एकदमै चिन्ता, त्यसले गर्दाखेरि नि अलिकति मेन्टली चाहिँ प्रेसरहरू हुने भयो, त्यसमाथि घरका आफ्नै समस्याहरू हुन्छन् गाउँघरका समस्याले गर्दाखेरि पनि ऊ आफ्नो पढाइ र अरू कुरामा चाहिँ फोकस भएर चाहिँ एउटा केन्द्र के अरे सके सदरमुकाममा अथवा कहीँ आएर बस्नु भएको थियो भने अब घरमा गएपछि त घरका कुराहरू आउने भयो, आर्थिकका कुराहरू आउने भयो, समाजका कुराहरू आउने भयो, विवाहका कुराहरू आउने भयो त्यहाँनिर होइन, यी सबै कुराहरूलाई चाहिँ उहाँहरूले अलिकति मेन्टली झेल्न नसक्नु, अब युथ युवा अथवा यो एडोलेसेन्टहरू यो एजमा चाहिँ तपाईँको कस्तो हुन्छ भने ओभरअल डेभलपमेन्ट हुने समय हो क्या यो, तर ओभरअल डेभलपमेन्ट हुने समयमा चाहिँ ओभरअल डेभलपमेन्टको लागि चाहिँ उहाँहरूलाई स्किल दिने चाहिँ कहाँबाट त भन्ने कुरा चाहिँ छैन कि, त्यो स्किलहरू उहाँहरूले पाउनु भएको छैन, अब आफ्नो लाइफ स्किलको कुरा होला होइन, पर्सनल सेफ्टीको कुराहरू, सेक्स एजुकेसनको कुराहरू, सोसियल सिस्टमको कुराहरू होइन, रिलिजियस हार्मोनीका कुराहरू, यस्ता कुराहरू उहाँहरूले सिक्ने चाहिँ वातावरण पनि छैन अहिलेसम्म, नर्मली अरू बेला त भएको थिएन भने यो बेला त हुँदैन, तर यो सबै मैले भनेको कुराहरूको चाहिँ तपाईँको अपोजिट रियाक्सन चाहिँ हुन्छ होइन, रिलिजियसले अब के भन्ला धार्मिक हिसाबले यस्तो भन्यो भन्ला पनि कुनै पनि पण्डितले त्यतिहरू छोरीको यस्तो बिहे गरिदिनुपर्ने हुन्छ यो समय भन्ने खालको रिलिजियस प्रेसरहरू पनि हुनसक्छ होइन, धार्मिक प्रेसरहरू पनि हुनसक्छ।
हजुर कृष्णजी, हामी यही कुरालाई चाहिँ अझ अगाडि बढाउँदै जाउँला, छलफल गरौँ होइन। तर बिचमा चाहिँ अहिले हामीसँग कार्यक्रममा चाहिँ कल्पना पौडेलजी हुनुहुन्छ ललितपुरबाट, म उहाँको विचार लिइहाल्छु। कल्पनाजी, नेपाल चौतारीमा स्वागत छ।
हजुर धन्यवाद।
हजुर, तपाईँको विचार प्रतिक्रिया भन्नुहोस् न।
मैले यो कार्यक्रम एकछिन सुन्दा त यो पुनः प्रसारण रहेछ कि भन्ने जस्तो पनि लाग्यो, किनभने अब हामी त कोरोनाबाट अहिले त सहज रूपमा होइन अब सबै कामकाजमा अथवा सम्पूर्ण रूपमा हामी फ्री भइसक्यो जस्तो गरी हिँडिराखेका छौँ। त्यसैले अब चाहिँ त्यो अगाडिको कुरा कोट्याउँदा झनै चाहिँ होइन अब ओहो भन्ने जस्तो आङ्गिरिङ हुने जस्तो अवस्था आउँछ कि जस्तो लाग्यो। अब यो मुख्य गरी यहाँ चाहिँ किशोर किशोरीको विषयलाई प्राथमिकता साथ लिएको जस्तो बुझेँ मैले।
हजुर,
अब किशोर किशोरी अथवा जो कोहीको पनि हेर्ने हो भनेदेखि अवस्था एउटै हो कि मुख्य कुरा सरकारले ध्यान दिनुपर्ने भन्छौँ हामीले। सरकार भनेको मन्त्री प्रधानमन्त्री मात्र नभइकन सरकारी सेवा सुविधा लिएर बस्ने सबै सरकारी सरकारै हुन्। उनीहरूको राम्रो भूमिका भएन त्यतिखेर जुन चाहिँ त्यो ऊहरू अस्पतालहरू बनाउने अथवा त्यहाँ राख्ने उनीहरूलाई चाहिँ क्वारेन्टाइनमा राख्ने ठाउँहरू सुरक्षित बनाइएन। अब बाख्राको खोर जस्तो भनौँ न अब परालहरू मात्र ओछ्याइएर बनाइएका त्यस्ता जस्ता कुराहरू धेरै भए यो हाम्रो मानवीय सोच परिवर्तन कहिले हुन्छ भन्ने कुरामा मेरो चाहिँ विचार के हुन्छ भने हाम्रा परापूर्व कालदेखि हुने कुराहरू जो चाहिँ सेवा गर्नुपर्छ, सेवा नै धर्म हो, केही पाउने आशा नगरिकन सेवा गर्नुपर्छ भन्ने कुरा धेरै थियो। तर अहिले व्यापारीकरण भएको कारणले गर्दा पनि त्यो भएर अब यहाँ अर्को कुरा के जोड्यो भने एउटै मोटरसाइकलमा एउटै परिवारका सदस्यहरू जो श्रीमान श्रीमती हुन् अथवा बाउछारा हुन् जो कोही हुन् एउटै मोटरसाइकलमा त दुईजना चढ्नु हुँदैन भन्ने खालका नियम लिएर आउने यस्तो सरकारबाट त अपेक्षा के गर्न सकिन्छ र तर मुख्य कुरा हामी आफै सजग रहनुपर्छ, मनलाई शान्त राख्नुपर्छ र चाहिँ डराउनु हुँदैन भन्ने कुराको ज्ञान चेतना चाहिँ।
हजुर हुन्छ कल्पनाजी, तपाईँको विचारको लागि धन्यवाद।
त्यसै हो भने
हस् हस् धन्यवाद। धन्यवाद कल्पनाजी। हामी कोरोना संक्रमणको चाहिँ त्रासबाट अझै पनि निस्किसकेको छैनौँ जस्तो लाग्छ मलाई चाहिँ। त्यही भएर कोरोना संक्रमणले पारेको प्रभावका बारेमा हामीले कुरा गरिरहनुपर्छ, किनभने यस्ता खालको आपद विपद कतिखेर आउँछ भन्ने कुरा हामी कसैलाई पनि थाहा हुँदैन होइन। यही कुरा सँगसँगै अब म फेरि अब एकैछिन कार्यक्रममा यो सन्देश।
भयत्रास हुन्न मनमा गाउँदा तारा बाजी
तारा बाजी तारा बाजी
न त पक्ष न विपक्ष न त नारा बाजी
ढुक्कै सँग सिक्ने अनि सिकाउने थलो
जहाँ बाटै निस्कन्छन् गर्ने त्यसको
लेमा कहाँ हुन्छ चिन्ता अनि डर
हिंसा रहित शान्ति क्षेत्र समानताको घर
शान्तिको घर शान्तिको घर शान्तिको घर शान्तिको घर।
सुरक्षित सिकाइका लागि विश्व शिक्षा र एन्टेना फाउन्डेसन नेपालद्वारा जनहितमा जारी।
तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुनिरहनु भएको छ। नेपाल चौतारीमा आजको अतिथिलाई प्रश्न सोध्न तथा आफ्ना विचार राख्नका लागि अहिले नै हामीलाई फोन गर्न सक्नुहुन्छ। हामीलाई फोन गर्ने नम्बरहरू हुन् 1660013457 र 9801575008। यी नम्बरमा फोन गर्दा पैसा लाग्दैन। साथै तपाईँ अहिले सामाजिक सञ्जाल फेसबुकमा नेपाल चौतारी हेर्दै हुनुहुन्छ भने आफ्ना विचार कमेन्ट बक्समा राख्न सक्नुहुन्छ।
हजुर, तपाईँ अहिले एन्टेना फाउन्डेसन नेपालको प्रस्तुति नेपाल चौतारी सुन्दै हुनुहुन्छ। आजको कार्यक्रममा हामी कोरोना संक्रमणका कारण खास गरी किशोर किशोरीहरूलाई परेको प्रभाव र अब के गर्ने त भन्ने बारेमा छलफल गर्दैछौँ। छलफललाई अगाडि बढाउँछु म। कृष्णजी,
हजुर हजुर,
अब अलिकति कुरा चाहिँ के गरौँ भने, जस्तो हामी कहाँ देशमा कुनै पनि आपद विपद आयो, हिजो चाहिँ भूकम्प थियो, अहिले हामी कोरोनाको त्रासको बिचमा छौँ, र वर्षेनी जाने यो बाढी पहिरोका कुराहरू हुन्छन्, यसमा दिने जुन राहतका कुरा हुन्छ नि, जहिले पनि खानेकुरा खाद्यान्नसँग सम्बन्धित मात्रै हुन्छ होइन। अघि हामीले थुप्रै युवतीहरूको वा किशोरीहरूको कुरा सुन्यौँ कि महिनावारी भएको बेलामा चाहिँ कोरोना के अरे कोरोना संक्रमणको बेलामा सबै बन्द भयो, र खास गरी यस्ता खालको राहतको प्याकेजमा चाहिँ सेनेटरी प्याड जस्तो चिज हुँदैन होइन, यसका लागि चाहिँ तपाईँहरूले संस्थागत रूपमा कहिले पनि पहल गर्नुभएको छ कि छैन वा किन गर्नुहुन्न?
अब हामीले यो तपाईँको सरकारसँग बस्ने रेगुलर स्टेक होल्डरको कोअर्डिनेसन मिटिङहरूमा हामीले बारम्बार यो कुराहरू भनिरहेछौँ, र सिविङले वितरण गर्ने हरेक राहत प्याकेजमा चाहिँ तपाईँको डिग्निटी किटहरू चाहिँ हुन्छ नै, हामीले दिनै रहेछौँ हामीले दिनुपर्ने ठाउँमा। हामीले सरकारसँग धेरैचोटि कुराहरू पनि अगाडि बढाइसक्यौँ, उहाँहरूले पनि दिनुपर्छ दिने भन्ने कुराहरू छ होइन, नदिने भन्ने चाहिँ छैन। तर कस्तो हुँदो रहेछ भन्दाखेरि, यदि तपाईँको त्यो परिहालेको खण्डमा चाहिँ त्यो आपतकालीन परिहालेको खण्डमा चाहिँ सबभन्दा मान्छेले सबभन्दा अगाडि चाहिँ सबैले सोच्ने कि ओहो खानेकुरा नभएर भोकै पो छ कि भन्ने खालको हिसाबले सोच्ने। अब एक लेभलको त्यो राहतको खानेकुराहरू पुगिसकेपछि चाहिँ अब बल्ल त्यही ओहो यो खालको समस्या पनि छ है भनेर चाहिँ सेन्चुरी प्याडको कुराहरू।
तर कृष्णजी, जस्तो महामारी वा कुनै पनि यस्तो विपदको बेलामा त महिनावारी जस्तो चिज त रोकिँदैन नि त, खानेकुरा जति आवश्यक छ त्यति नै महिनावारीको बेलामा चाहिने सेनेटरी प्याड जस्ता चिजहरूको त अत्यधिक आवश्यकता हुन्छ नि त, किनभने यो महिनै पछि हुने चिज हो, यो चाहिँ प्राथमिकतामा किन पर्दैन?
त्यही त, यो प्राथमिकता नपर्नुको कारण चाहिँ मलाई कहिलेकाहीँ के लाग्छ भने महिला नेतृत्वहरू अगाडि नभएर हो कि कहिलेकाहीँ जस्तो लाग्छ क्या, किनभने तपाईँले एज अ पोलिटिकली हेर्नुहोस्, एज अ कुनै पनि सङ्घ संस्था अथवा कुनै पनि लोकल स्टेक होल्डर अथवा कुनै सरकारी कर्मचारी हेर्नुहोस्, त्यहाँ पुरुष हाम्रो पुरुष साथीहरू नराम्रो भन्न खोजेको चाहिँ होइन, पुरुष भएर नभएर नगरेको भनेको होइन, तर धेरै जस्तो साथीहरू चाहिँ पुरुष हुनुहुन्छ, म आफै पनि पुरुष हो, तर उहाँहरूको हिसाबले त्यो खालको कहिलेकाहीँ दिमागमा चाहिँ त्यो खालको कुराहरू नबसेको हो कि यो भन्ने जस्तो लाग्छ कि मलाई, किनभने अब यदि त्यो ठाउँमा महिलाहरू भइरहेको भए पहिलो प्राथमिकता चाहिँ ल है उहाँहरूलाई सेनिटरी प्याड पाइन्छ किनभने यस्तो समस्या हुन्छ भन्ने हुन्थ्यो होला जस्तो लाग्ने कि। अब केटा मान्छेहरू धेरै हुनुहुन्छ, पुरुष मान्छेहरू धेरै हुनुहुन्छ, त्यसले गर्दाखेरि कहिलेकाहीँ ओ पहिलो कुरा चाहिँ खानेकुरा है मान्छे बचे भनेको अरू कुरा गरौँला त भन्ने खालको कन्सेप्ट हुन्छ कि जस्तो लाग्ने कि, त्यो बिचमा नबाँड्दाखेरि नहुँदाखेरि
हजुर। त्यस यसरी भन्दै गर्दा त हामीले जस्तो किशोर किशोरी वा बालबालिका अनि त्यस गरी युवा वर्गका जुन समस्याहरू छन्, खास गरी आज हामीले किशोर किशोरीको कुरा गर्दाखेरि उहाँहरूको समस्या उहाँहरूको सवाल चाहिँ हाम्रो राज्यको तिनै तह प्रदेश र प्रदेश सरकार सङ्घीय सरकार र स्थानीय तहको प्राथमिकतामा पर्दैन भनेर बुझ्दा भयो त त्यसो भए वा परेको छैन?
परेको पर्दैन भनेको नि परेको छैन, पर्न त पर्छ होला होइन, किनभने पहिलो कुरा त स्थानीय सरकारबाट हो, स्थानीय सरकारमा चाहिँ अब भर्खर बुझ्दै हुनुहुन्छ उहाँहरूले, अब चाहिँ अब आउने कार्यक्रमहरूमा उहाँहरूले अब आउने बजेट भाषणहरूमा चाहिँ उहाँहरूले यो कुराहरू बजेट छुटाउने बेला यो कुराहरू राख्दै जानुहुन्छ होला, किनभने सुरु सुरुको आजभन्दा 2-3 वर्ष अगाडिको मात्र भएन, र अहिलेको पनि तत्काल पनि के गर्ने भन्ने कुरा भन उहाँहरू नै अब अफिस बन्द गरेर ढुक्कै बस्नु भयो स्थानीय तहमा त होइन, कति कति ठाउँमा तपाईँको म्याग्दीको केसमा बेनीतिर त उहाँहरूले अफिसै खोल्नु भएन, अब कन्ट्याक्ट अब उपमेयरसँग मेयरसँग कन्ट्याक्ट हुनेले कन्ट्याक्ट गर्ने, त्यो पनि अब फलाना अफिसर कहाँ जानु यता जानु भन्ने हिसाबले त्यस्तो खालको कामहरू भयो। अब यो चाहिँ लोकल लेभल हाम्रो पोलिटिकल्ली जो जानु भएको छ स्थानीय प्रतिनिधिहरू उहाँहरूलाई अलिकति फेसिलिट गर्नुपर्ने चाहिँ देखिन्छ, अलिकति हरेक कुरामा एउटा जसको विधि मान्छेहरूले अब यो हेल्थको इस्युमा लिएर अब सोसियल इस्युमा यो सबै कुरालाई लिएर चाहिँ फेसिलिट गरेर चाहिँ अगाडि बढाउनु पर्ने देखिन्छ कि।
हजुर,
अब त 5 वर्षको सरकार पनि थियो अब भने अब अहिले यस्तो भइरहेछ, त्यो पनि स्थानीय तह त अझै पनि मजबुतै हो कि, स्थानीय तहमा चाहिँ तपाईँको एउटा वडामा चाहिँ एउटा वडा अध्यक्षले चाह्यो भने एउटा वडा सदस्यहरू वडा अध्यक्षहरू मिल्यो भने नहुने चाहिँ हुँदैन कि, होइन सबै चिज एकदमै क्लियरली छ उनीहरूले यदि अर्कालाई सबलाई चिन्ने हुन्छ
हजुर, मलाई यहाँनिर बुझ्न मन लागेको चाहिँ कोरोना संक्रमणको बेलामा खास बन्दाबन्दीकै अवस्थालाई सम्झिँदाखेरि चाहिँ त्यो बेलामा चाहिँ किशोर किशोरीलाई चाहिँ सजिलो हुने गरी वा सिविन नेपालले चाहिँ के कसरी काम गर्नुभयो तपाईँले किशोर किशोरीको अधिकार वा आवश्यकताका लागि भन्ने बारेमा यहाँले अलिकति जानकारी लिन खोजेको मैले।
सिविनले चाहिँ अब तपाईँको सिविन नेपालले किशोर किशोरीको लागि अब बालबालिकालाई नितान्त काम गर्ने संस्था भएको भएर हामीले त किशोर किशोरीलाई चाहिँ युथहरूमा त छोड्ने कुरा नै भएन होइन, किनभने सिविनको त एउटा थिमै हो कि युथ इम्पावरमेन्ट, के अरे अडोलेसन इम्पावरमेन्ट, गर्ल्स इम्पावरमेन्टको लागि त हामीले सिविनलाई एकदमै काम गर्छौँ। अब यसमा राहतको कुरा गर्नु हुँदाखेरि त मैले किनभने राहतको कुरा अलिकति अप्ठ्यारो थियो त्यो बेला सरकारको च्यानल मार्फत सरकारी निकाय मार्फत लानुपर्ने हुन्थ्यो र हामीले डाइरेक्ट सिविनले चाहिँ यसरी लगेर ढ्याकढ्याक दिन पाउने स्थिति चाहिँ थिएन। अनि त्यो नहुँदाखेरि चाहिँ अब सिविनसँग के थियो भन्दाखेरि नेपाल सरकारद्वारा चाहिँ सँग भएर चलाएको हेल्पलाइन 10 नौ 8 त्यो अब नेपाल सरकारकै हो, सिविनले अहिले सञ्चालनमा मात्रै सिविन हो। यो 10 नौ 8 चाहिँ जति पनि फोन कलहरू आयो किशोरीहरूबाट यो जति पनि के अरे कम्युनिटीबाट उहाँहरूलाई चाहिँ सिविल नेपालले हरेक कुरा राहतहरू चाहिँ पुर्याउन चाहिँ सहयोग गर्यो, हामीले पुऱ्यायौँ त्यसरी
होइन,
किनभने हामीले अरू माध्यमबाट दिन नसक्ने भएपछि चाहिँ हामीले हरेक चाहिँ के अरे नेटवर्कहरूसँग जस्तै अडोलेसन नेटवर्कसँग भयो, युथ नेटवर्कहरूसँग भयो, चाइल्ड क्लबहरूसँग चाहिँ हामीले फ्रिक्वेन्टली बैठकहरू गऱ्यौँ होइन। बैठकहरू गर्दाखेरि पनि अब यसरी भर्चुअल बैठकहरू गर्नुपर्ने, यो भर्चुअल बैठकहरू गर्न उहाँहरूसँग रिसर्च कार्डहरू अब यो अनलाइन डेटाहरू नहुने भएर हामीले कति त्यही पछिल्लो समय सुरुमा त हामीलाई पनि अलिक के गर्ने भन्ने भयो, पछिल्लो समय चाहिँ हामीले डेटाहरू ट्रान्सफर गर्न सुरु गऱ्यौँ, हामीले चाहिँ हाम्रो पार्टनरहरूसँग छलफल गरौँ, अब डेटा दिनुपर्छ किनभने उहाँहरूलाई इम्पावर गर्नलाई, उहाँहरूसँग चाहिँ हामीले रेगुलर टचमा बस्नलाई, कुराकानी गर्नलाई, उहाँहरूको समस्या बुझ्नलाई होइन, चाहिँ किनभने त्यहीँ गएर त्यही ठाउँमा जहाँ छ उहाँ त्यही ठाउँमा गएर हामीले गर्न नसके पनि उहाँहरूको कुराहरूलाई लिएर, उहाँहरूको इस्युहरूलाई लिएर हामीले छलफल गरेर चाहिँ कहाँसम्म कोअर्डिनेट गर्न सकिन्छ, कहाँ इन टचमा बस्न सकिन्छ, कुन चाहिँ स्थानीय तहमा गएर त्यो तपाईँले कुरा गर्न सकिन्छ भन्ने कुरालाई चाहिँ हामीले बारम्बार हामीले एडभोकेसी नै गरिरहेको हो। इन्ट्रेक्सन नै विक मन्थली इन्ट्रेक्सन हुन्थ्यो हाम्रो प्रत्येक जिल्ला जिल्लामै, अनि त्यो त्यस बेला चाहिँ हामीले 10 नौ 8 चाहिँ 10 नौ 8 नेपाल सरकारबाट चाहिँ नेपाल सरकार मार्फत सिविल नेपालले सञ्चालन गरेको 10 नौ 8 अथवा अरू सङ्घ संस्थाले चलाएको 10 नौ 8 छ, त्यसमा तपाईँले फोन गर्नुहोस्, त्यहाँबाट चाहिँ तपाईँहरूलाई हुने व्यवस्थाहरू चाहिँ त्यहाँबाट हुन्छ, र नेपाल सरकार हाम्रो 10 नौ 8 चाहिँ मोबाइल एप पनि छ, त्यहाँबाट फोन के अरे पनि तपाईँले निवेदन दिनुहुन्छ गर्न सक्नुहुन्छ है भन्ने हिसाबले चाहिँ हामीले धेरै त्यसरी नै काम गऱ्यौँ। अनि हामीले त्यो बेला चाहिँ अब एचआरको अनलाइन क्लासहरू पनि सञ्चालन गऱ्यौँ होइन, यो विभिन्न युथहरूलाई लाइफ स्किल तालिमहरू पनि अनलाइनै सञ्चालन गऱ्यौँ, अनि यो सँगसँगै उहाँहरूको इस्युहरू हामीले यो विषयमा नै हामीले विभिन्न चाहिँ हाम्रो मन्त्रीहरूसँग चाहिँ इन्टरेक्सन गराउने लोकल लेभलसँग, जस्तै हामीले केसम्म गऱ्यौँ भन्दाखेरि एउटा स्थानीय तहमा भएको किशोरी सञ्जाल अथवा किशोर सञ्जाललाई को बैठकमा चाहिँ हामीले त्यहाँबाट प्रहरी प्रशासनको पनि एकजना मान्छे त्यहाँ उपस्थित हुने, तपाईँको महिला तथा बालबालिका सेलबाट अथवा प्रशासनबाट नगरपालिकाबाट मेयर उपमेयरबाट अरू कोही अथवा सामाजिक विकास अधिकारी उहाँहरूलाई चाहिँ यसरी हामीले सँगै राखेर चाहिँ हामीले त्यो इन्टरेक्सनहरू कार्यक्रमहरू गरेको, जसले गर्दाखेरि उहाँहरूलाई भोलि समस्या पऱ्यो भने किनभने पहिला परेको छ भने पनि उहाँहरूले त्यही कुरा राख्न सक्ने भयो किनभने त्यहाँ आफ्नो त्यो क्षेत्रको मान्छेहरू हुने भयो भएर, अथवा भएन भने पनि आगामी दिनमा कि भोलि पर्सि त्यो समस्या भयो भने उहाँहरूले डाइरेक्ट कल गर्न सक्ने भयो कि हामीले नम्बरहरू एक्सेल त्यसरी चाहिँ हामीले कार्यक्रमहरू गरेका छौँ।
हजुर, अब चाहिँ हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ होइन, मलाई तपाईँसँग जान्न मन लागेको र तपाईँको सुझाव चाहिँ राज्यलाई के हुन्छ त अब आगामी दिनमा हामी कसैले चाहँदैनौँ कोरोना संक्रमण जस्तो महामारी फेरि आओस्, तर पनि हामी जस्तो प्राकृतिक विपद आइराख्ने देशमा, हामी प्राकृतिक विविधता भएका देश छौँ, यहाँनिर यस्तो खालको केही फेरि भयो भने वा अब राज्यको तयारी के हुनुपर्छ र जो अहिले कोरोना संक्रमणले गर्दाखेरि जो किशोर किशोरीहरू समस्यामा हुनुहुन्छ, मानसिक रूपमा तनाव भएको छ वा अरू खालको हिंसामा चाहिँ हिंसाको पीडित हुनु परेको अवस्थामा छ, उहाँहरूलाई चाहिँ अब राज्यले के गरिदिनुपर्छ र अब आगामी दिनका लागि चाहिँ राज्यको पूर्व तयारी के हुनुपर्छ भन्ने बारेमा अलिकति तपाईँको सुझाव के हुन्छ?
अब यो हुन्छ नि मैले भनिहालेँ, अब यो किशोर किशोरीको इस्युमा चाहिँ उहाँहरूलाई चाहिँ ठ्याक्कै डिसिजन लिन सक्नुहुन्न क्या, होइन त्यो डिसिजन लिन सकि नभएको कारण चाहिँ उहाँहरूसँग विभिन्न कुराहरूको ग्यापहरू छ, होइन अब हामी तपाईँहरू अलिक ठुलो भएको चाहिँ एक्सपिरियन्सको कुरा गर्नुहुन्छ, के केको कुराहरू हुन्छ यहाँ उहाँ त्यहाँ भन्नुहुन्छ। अब सरकारले यसको लागि के गरिदिनु पऱ्यो भने ओभरअल डेभलपमेन्ट अफ चाहिँ युथको लागि ओभरअल डेभलपमेन्टको इस्युहरूलाई चाहिँ हेर्नु पऱ्यो कि, उहाँहरूको एउटा व्यक्तित्व विकासको कुराहरू भयो, होइन जीवन उपयोगी सिपको कुराहरू भयो, स्वास्थ्य शिक्षाको कुराहरू भयो, होइन भोलि रेगुलर कोर्डिनेसनको कुराहरू, स्थानीय कोर्डिनेसनको कुराहरू भयो, होइन र कहाँ समस्या पऱ्यो कहाँ चाहिँ कोर्डिनेट गर्ने, कहाँबाट के गर्ने भन्ने खालको संयन्त्रहरू चाहिँ क्लियरली हामीसँग हुन त संयन्त्रहरू धेरै छन्, क्लियरली हुनु पऱ्यो र त्यो सँगसँगै इम्प्लिमेन्टेसनमा चाहिँ अगाडि बढ्नु पऱ्यो क्या। यसको चाहिँ कहिले पनि हामीसँग फलानु नीति छ, हामीसँग फलामा चाहिँ रिहेबिलिटेसन सेन्टर छ, हामीसँग यहाँ चाहिँ यो सेन्टरहरू छन् भन्ने कुरा धेरै सुनियो छ पनि, तर त्यो गर्ने चाहिँ केही भन्ने कुरा चाहिँ भएन। अब त्यो भएर चाहिँ यो विचारमा चाहिँ ओभरअल डेभलपमेन्ट चाहिँ हेर्नुपर्छ, यो किशोरीहरूको किशोरहरूको ओभरअल डेभलपमेन्टलाई चाहिँ विकास गर्नुपर्छ, जसले गर्दा भोलि आपतकालीन समस्या आउँदाखेरि पनि मुख्यतः यो किशोर किशोरीहरूले अरूलाई सहयोग पनि गर्न सक्छ र आफू पनि त्यो चिजहरूबाट त्यो खालको समस्याहरूबाट बच्न सक्ने हुन्छ कि तत्कालको तत्कालको लागि, र पछिको लागि चाहिँ अब अरू कुराहरू राहतको कुराहरू यस्तो आउँदाखेरि चाहिँ हामीले जहिले पनि यो किशोरीको यो इस्युहरूलाई यो जुन के अरे प्याडको कुराहरू चाहिँ कहिले पनि आएन, यसलाई चाहिँ पहिलो प्राथमिकता राख्नु पऱ्यो कि, चाहे त्यो घरमा होइन, किनभने किशोरी नभए पनि आमा हुनसक्छ, कहीँ राहत वितरण गर्न जाँदाखेरि चाहिँ हरेक प्याकेजमा चाहिँ प्याड अनिवार्य गर्न सक्नु पऱ्यो, होइन जसले अब अहिले पछिल्लो समय अथवा बिचमा मान्छेहरूले भन्छ नि कन्डम फ्री गर्छ भने प्याड किन फ्री नगर्ने भन्ने खालको कुराहरू पनि इस्युहरू पनि एकदमै आइरहेछ, होइन यस्तो कुराहरूलाई चाहिँ ध्यानमा दिनुपर्ने देखिएको छ।
हजुर कृष्णजी, तपाईँको समय विचारका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
1660-01-3040 98-015-71-2-36 1660-01
के भनिरहेको बिहानदेखि एउटै नम्बर दोहोऱ्याइरहेको छस् के हो?
प्रश्न आफ्नो छोरालाई होइन हामीलाई सोध्नुहोस्।
हँ के प्रश्न, कस्ता प्रश्न, अनि किन तपाईँलाई नै सोध्ने?
COVID-19 महामारीका बारे तपाईँलाई कस्तो सूचना आवश्यक छ?
सूचना तथा जानकारी पाउनको लागि एनटिसी प्रयोगकर्ताले 1660-01-3040 र एनसेल प्रयोगकर्ताले 98-015-71-2-36 नम्बर मध्ये कुनै एउटा नम्बरमा फोन गर्नुहोला।
साथै तपाईँ लैङ्गिक हिंसा, यौनजन्य हिंसा तथा मनोसामाजिक समस्यामा पर्नु भएको छ भने पनि यी नम्बरमा फोन गरेर हामीलाई बताउन सक्नुहुन्छ। सम्बन्धित सेवासँग जोड्नको लागि हामीले सहयोग गर्नेछौँ।
फोन गर्दा तपाईँको नाम, ठेगाना तथा फोन नम्बर सुरक्षित र गोप्य रहनेछन् र यी नम्बरहरूमा फोन गर्दा पैसा पनि लाग्दैन।
फोन नम्बर फेरि एकपटक 1660-01-3040 तथा 98-015-71-2-36।
नेपाल चौतारीमा आज हामीले कोरोना संक्रमणका कारण किशोर किशोरीलाई परेको प्रभाव र अबको बाटोमा चाहिँ हामीले छलफल गर्यौँ। यसबारेमा कुरा गर्नका लागि हामीसँग आज अतिथि हुनुहुन्थ्यो अधिकार कर्मी कृष्ण तामाङ। रेडियो, फेसबुक तथा हाम्रो पात्र मार्फत कार्यक्रम सुन्नुहुने तपाईँ सबैजनालाई धेरै धेरै धन्यवाद। नेपाल चौतारीमा भोलि फेरि अर्को विषय र अतिथिका साथ छलफल गर्न उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि नेपाल चौतारी उत्पादन समूहको सम्पूर्ण सहकर्मीसँगै म माधवी पनि बिदा हुन्छु। यहाँको दिन शुभ रहोस्। नमस्कार।